नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा स्वागत छ। म रिमा बिसिको। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्चेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको कार्यक्रम हो। यो कार्यक्रम हरेक शुक्रबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो जागरण 93.6 MHz बुटोल, सामुदायिक रेडियो धुरकोट 102.2 MHz गुल्मीबाट हरेक शनिबार बिहान 8:30 बजेदेखि 9 बजेसम्म, रेडियो मुक्ति 95.5 MHz बुटोलबाट हरेक सोमबार बेलुकी 8 बजेदेखि 8:30 बजेसम्म, रूपन्दै एफएम 102 MHz हरेक सोमबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियो सिद्धगंगा 107.9 MHz अर्घाखाँचीबाट हरेक शनिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामीले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारको अवस्थाको सन्दर्भमा रहेर कार्यक्रम तयार पारेका छौं। कार्यक्रममा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको समग्र अवस्था कस्तो छ, यो विषयमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय के भन्छन्, सो विषयमा तयार पारिएको जनआवाज।
यो समुदायको हक अधिकारका बारेमा भन्नुपर्दा मलाई लाग्छ तीन तहको सरकारले विशेष गरी विकास, शिक्षा, स्वास्थ्य, रोजगारीमा चाहिँ बढी ध्यान गर्नुपर्छ।
कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको क्षेत्रमा के कस्ता कामहरू भएका छन्, जनगणना 2078 लागि के कस्तो तयारी छ, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको क्षेत्रमा लामो समय काम गर्नुभएका तेस्रो लिङ्ग अधिकार कर्मी अनिक राणासँग गरिएको कुराकानी।
सरकारले हामी प्रतिको हुनुपर्ने कर्तव्य दायित्व र भूमिका हो त्यो चाहिँ निर्वाह गर्न सकेको छैन, जसले गर्दाखेरि हामी बाहिर आएर आफ्नो अधिकारको लागि आवाज उठाइ सक्नुपर्ने अवस्था चाहिँ अहिलेसम्म सिर्जना छैन।
साथमा बुटोल उपमहानगरपालिकाले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकारको निम्ति के कसरी काम गरिरहेको छ, आगामी योजना के छन्, बुटोल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीसँग गरिएको कुराकानी।
मनोवैज्ञानिक रूपमा, सामाजिक रूपमा, आर्थिक रूपमा उहाँहरूको अधिकृत गर्ने बाटोतिर हामीले सपोर्ट गरेको परियोजनाले उहाँहरूको कस्तो महसुस गराइन्छ, उपलब्धि के लिनु भएको छ भनेर फलोअप अब हामी फलोअपमा जान्छौँ।
आजको कार्यक्रममा समेटेका छौँ। मानव अधिकार सम्बन्धी समाचार र विविध जानकारीका लागि www.inseconline.org लगन गर्नुहोला। कार्यक्रममा अब सुनौ लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको समग्र अवस्थाको सन्दर्भमा तयार पारिएको रेडियो सामग्री। समलिङ्गी महिला तथा पुरुष, दुई लिङ्गी, तेस्रो लिङ्गी, अन्तर्लिङ्गीहरू र लैङ्गिक यौनिक विकर्षण लगायतका विविध लैङ्गिक तथा यौनिक अभिरुचि हुने व्यक्तिलाई अल्पसंख्यक समुदाय भनिन्छ। यस समुदायको संख्या 2068 साल जनगणना अनुसार 1500 अन्य जनाएर नागरिकताको प्रमाणपत्र लिनेको संख्या 170 जना र गत निर्वाचनको मतदाता सूचीमा 167 जना रहेको तथ्याङ्क रहेको छ। तर लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायहरूले भने सो तथ्याङ्कले वास्तविकताको प्रतिनिधित्व नगर्ने, सामाजिक कारणले आफ्नो यौनिक परिचय दिन नसक्ने, हेरी भएका तथा बाल्य अवस्थामा अभिभावक र आफैलाई आफ्नो लैङ्गिक अभिरुचि थाहा नहुने कारणबाट समेत यिनको वास्तविक संख्याका विषयमा एकिङ गर्न गाह्रो रहेको बताउँदै आएका छन्। लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूको मुख्य आवश्यकता सामाजिक सम्मानको प्रत्याभूति, लैङ्गिक पहिचान सहितको नागरिकता तथा राहदानीको सहज प्राप्ति, समलिङ्गी विवाहलाई मान्यता, समलिङ्गी लैङ्गिक मैत्री शब्दहरूको प्रयोग, सही तथ्याङ्क, रोजगारी र नीतिगत तहमा आरक्षण एवं स्वास्थ्य र शिक्षामा समुचित प्रबन्ध जस्ता सवालहरू रहेका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनमा गरिएको यस अध्ययनले नेपालको संविधान 2072 यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको हक र हितलाई संरक्षित गरिनु तथा 2064 सालमै सर्वोच्च अदालतले यस समुदायलाई मान्यता दिई महिला र पुरुष सर अन्य भनेर वर्गीकरण गर्नुलाई सकारात्मक मानिएको छ। तर सर्वोच्च अदालतको निर्णय अनुसार सरकारले 2066 सालमा गठन गरेको अध्ययन समितिको 2071 सालको सिफारिस प्रतिवेदन बमोजिम समलिङ्गी विवाहलाई अझै मान्यता नदिनु विडम्बना भन्न सकिन्छ। विश्वका 29 देशले मान्यता दिइसकेको समलिङ्गी विवाहप्रति सकारात्मक हुन सके समलिङ्गीहरूले न्यायको अनुभूति गर्ने थिए। यौनिक सामाजिक तथा लैंगिक अल्पसंख्यकहरूको हक अधिकार संरक्षणको लागि राष्ट्रिय मानवाधिकार आयोगले 9 प्रतिबद्धता जनाएको छ, जसमध्ये मुख्य रूपमा नागरिकताको प्रमाण पत्र पाउन बाँकी व्यक्तिलाई कानूनी सहयोगका साथै प्रतिनिधित्व गर्ने शैक्षिक संस्थामा यिनको अपहेलना भई पढाई बीचमै छाड्नुपर्ने अवस्था नआओस् भनेर निरन्तर अनुगमन गर्ने उखान टुक्का टेली श्रृंखला र साहित्य आदिमा यिनको मान मर्दन हुने शब्दावली तथा दृश्य नसमेट्न सम्बन्धित पक्षलाई आग्रहका साथ अनुगमन गर्ने सबै निकायमा कर्मचारी भर्ना प्रक्रियामा योग्यता अनुसार रोजगारीका लागि आरक्षण दिन सकारात्मक हुने र इन्डोनेसियामा सन् 2006 यस समुदायको अन्तर्राष्ट्रिय भेलाद्वारा जारी योग्यकर्ता सिद्धान्त प्रति सकारात्मक हुन सरकार सहित सबै पक्षलाई राष्ट्रिय मानवाधिकार आयोगले आयोगको सिफारिसको कार्यान्वयन र निरन्तर अनुगमन गर्ने विषयमा सामेल हुन आग्रह गरिएको छ। संघीय सरकारलाई आयोगले गरेका 24 सिफारिसमा यस समुदायका हक हित सुविधा र दायित्व तथा यस समुदाय प्रति हुने अपराधिक कार्य विरुद्धको संरक्षण समेतका सवाल समेटेर विशेष कानून ल्याउनु पर्ने, अध्ययन र तालिमका लागि छात्रवृत्ति र छात्रावासको प्रबन्ध गर्नुपर्ने र रोजगारीको प्रबन्ध गरिदिनु पर्ने विषय समावेश रहेका छन्। अन्य सिफारिसमा यस समुदायका व्यक्तिहरूलाई लक्षित गरी खेलकुद, साहित्य, चित्रकारिता, संगीत, मोडलिङ र अन्य कलाकारिताका क्षेत्रमा यिनको प्रतिभा निखार्न आवधिक रूपमा प्रतिस्पर्धा गराउनु पर्ने, नागरिकता र राहदानी लिँदा अपनाउनु पर्ने कार्यविधिमा सरलीकरण गर्नुपर्ने, पुरुषबाट महिला र महिलाबाट पुरुष बन्न गरिने शल्यक्रियाका लागि लाग्ने रकमको प्रबन्ध गर्न नसक्नेहरूका लागि विशेष कोषको व्यवस्था एवं यस समुदायका व्यक्तिहरूलाई धर्म सन्तान राख्न दिने कानूनी प्रावधान गरी अंश अपुताली सम्बन्ध विच्छेद जस्ता कानूनी हक सुविधा दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ। प्रदेश सरकारलाई गरिएका 13 सिफारिसमा आफ्नो क्षेत्र आफ्नो प्रदेशभित्रको यस समुदायका व्यक्तिको लगत राख्न, आवश्यक बजेटको प्रबन्ध गर्न, शिक्षकहरूलाई नियमित रूपमा यौनिक तथा लैंगिक अल्पसंख्यक मैत्री हुने तालिमको प्रबन्ध गर्न, यस समुदायका व्यक्तिहरू स्वरोजगार हुन भन्ने उद्देश्यका साथ तालिम तथा बीज पुँजी प्रदान र व्यावसायिक संरक्षण दिनुपर्ने विषयहरू अगाडि सारेको छ। त्यस्तै स्थानीय सरकारलाई गरिएका 13 सिफारिसहरू मध्ये आआफ्नो ओडा, टोल र गाउँमा यस यौनिक तथा लैंगिक अल्पसंख्यक प्रकृतिका सन्तान हुनु सामान्य जैविक कुरा हो भनी परिवारलाई बुझाउन, सामाजिक निन्दा र अपहेलनाबाट जोगाउन अभियान चलाउनु, उनका परिवारलाई कुनै पनि किसिमको हिंताबोध हुन नदिन र समाजलाई यो मर्यादा समुदायप्रति मैत्री भाव राख्न बेला बेलामा जागरण अभियान चलाउने विषयलाई केन्द्रित गरेको छ। यस समुदायको हक र हितमा कार्यरत संघ संस्थाहरूलाई गरिएका 7 आग्रहमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका प्रसिद्ध र स्थापित व्यक्तिहरूको सफलताका कथाहरूको प्रकाशन, सकारात्मक लेख रचना, संवाद, समाचार आदिको प्रचार प्रसार गर्न 2068 सालमा हुने जनगणनामा कोही नछुटोस् भनी सक्रिय सहजीकरणको लागि सिफारिस गरिएको छ। यस समुदायका मधेसमा रहेका व्यक्तिहरूको समस्या पृथक रहेकाले यिनलाई शोषण र हिंसाबाट जोगाउँदै आर्थिक रूपमा सबलीकरण बनाउन विशेष खालका कार्यक्रम ल्याउन जोड़ दिएको छ। शहर र गाउँमा रहेका यस समुदायका व्यक्तिहरूको समस्या पनि समान नरहेबाट विशेष लक्ष्यका साथ कार्यक्रम तर्जुमा गर्न पनि आयोगले सिफारिस गरेको छ। अध्ययनको क्रममा आयोगले पाएका अन्य 2 गम्भीर समस्याका हकमा समेत प्रसंगवश सरकारलाई सिफारिस गरेको छ। अब सुनौ कार्यक्रममा लैंगिक अल्पसंख्यक समुदायको समग्र अवस्था कस्तो छ, सो विषयमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय के भन्छन् सो विषयमा तयार पारिएको जनआवाज।
नमस्ते, म रेशम नेपानी, मिस डायमन्ड 2016 विजेता र एलजीबीटीआईको हक अधिकारका लागि प्रदेश नम्बर 5 कार्यक्रम संयोजक भएर विगत 2 वर्षबाट काम गरिरहेको छु। र अहिले यो समुदायको हक अधिकारका बारेमा भन्नुपर्दा मलाई लाग्छ 3 तहको सरकारले विशेष गरी विकास, वस्त्रकार, शिक्षा, स्वास्थ्य र रोजगारीमा चाहिँ बढी लहर गर्नुपर्छ। म समयमा हाम्रो साथीभाइहरूलाई इच्छाको लागि विद्यालयबाट अलिक कस्तै किसिमको घृणाको वातावरण चाहिँ भइरहेको छ, जसले गर्दा उनीहरूले उचित शिक्षाहरू पाइरहेका छैनन्। मलाई लाग्छ सबै कुराको समाधान भनेको पहिलो प्रयास भनेको शिक्षामा चाहिँ जोड दिनुपर्छ जस्तो मलाई लाग्छ। त्यसका साथसाथै रोजगारीको एउटा महत्वपूर्ण भूमिका रहेको छ, आफ्नो दैनिक जिन्दगीलाई चलाउनका लागि र जीवनमा सफल बनाउनका लागि रोजगारी प्राप्त गरिदियो भने चिन्ताको सरकारबाट यदि यो समुदायलाई पनि रोजगारीको लागि एउटा छुट्टै वातावरणको सृजना गरियो भने चाहिँ भोलिको दिनमा अहिले फैलिरहेको विकृतिहरूलाई न्यून गर्न सकिन्छ। आकाशवासका लागि रोजगारी प्राप्त गरिदियो भने त अब सरकारले भोलिको दिनमा चाहिँ कुनै पनि समलिङ्गी स्त्रीलिङ्गीहरू घरबारै टाढा हुनुपर्ने अवस्था र बाटोमा उभिएर आफ्नो जिन्दगीलाई एक नराम्रो तरिकाले लैजान पर्ने अवस्था चाहिँ हुँदैन। त्यसैले विशेष गरी तीन तहको सरकार शिक्षा र रोजगारीमा चाहिँ विशेष पहल हुनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ। र विगतको दिन र अहिलेको समयमा आउँदा समलिङ्गी साथी सुलिङ्गीहरू अब यो समुदायलाई हेर्ने दृष्टिकोण चाहिँ धेरै परिवर्तन चाहिँ भएको छ। पहिला जुन तरिकाले हामीलाई संघ संस्थाहरूले अनि स्थानीय सरकारहरूले हामीलाई समेट्नु हुँदैन थियो, अहिले चाहिँ विभिन्न कार्यक्रमदेखि लिएर सेमिनार गोष्ठीहरूमा चाहिँ हाम्रो समुदायलाई समेटिरहेको चाहिँ हामी देखिरहेका छौँ। तर सायद यतिले मात्र चाहिँ अधिक हुँदैन, शिक्षामा रोजगारीमा होइन समावेश गरायो भने चाहिँ अधिक सहज हुन्छ कि भन्ने जस्तो लाग्छ मेरो विचारमा चाहिँ। पहिला चाहिँ हामी समुदायलाई चाहिँ हेर्ने दृष्टिकोण कस्तो भने एकदम राम्रो थिएन, होइन नराम्रो तरिकाले हेरिन्थ्यो, यिनीहरू चाहिँ अप्राकृतिक हो, प्राकृतिक छैन, यो चाहिँ अरूको देखा सिकी अरू देशको देखा सिकी गरेर आएको भन्ने थियो भने चाहिँ हामीले चाहिँ हाम्रो सरकार चाहिँ कतिपय अहिले बुझाउँदै आइगरेको अवस्थामा चाहिँ अहिले चाहिँ अलिक राम्रो बुझ्नु हुन्छ, होइन राम्रो सपोर्ट पनि गर्नुहुन्छ, होइन अब यो नेपाल अधिराज्यभरिमा चाहिँ मलाई होटलमा राम्रो तरिकाले सोच्नुहुन्छ, राम्रो तरिकाले हेर्नुभएको अनि कतिपय ठाउँ कतिपय सङ्घ संस्थाहरूमा पनि साथीहरू पनि आबद्ध हुन्छ, सदस्यहरू भएर अध्यक्ष जस्तो पोस्टहरू पराक्ति बेसिसमा पनि हाम्रै समुदायको व्यक्ति चाहिँ अहिले अध्यक्षमा उठ्नु भएको छ, अध्यक्ष पदमा हुन्छ कि होइन, त्यही भएर चाहिँ पहिला भन्दा चाहिँ अहिले अलि राम्रै नै भएको छ भन्ने भन्छु मैले चाहिँ।
तपाईँलाई नमस्कार, म एलजिबिटीआईको पीमा पढ्ने तेस्रो लिङ्गी महिला सरोज नेपाने। म चाहिँ विशेष गरी एलजिबिटीआईको कम्युनिटीमा खुलस्त रूपले अहिले तेस्रो लिङ्गी महिला भन्ने घर परिवार समाज अनि त्यसलाई खोलेको केही एक वर्ष मात्रै भएको छ भने अहिले चाहिँ मैले एकदम खुलस्त रूपमा आफ्नो समुदायको लागि काम पनि गरिरहेको छु। विशेष गरेर कुरा भन्नुपर्दा चाहिँ हाम्रो तीन तहको सरकारले चाहिँ यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको लागि गर्नपर्ने कामहरू धेरै देखिन्छ। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका साथीहरूले चाहिँ खुलस्त रूपमा आउन नसक्नुको कारण भनेको सर्वप्रथम मेरो विचारमा चाहिँ पहिचानको कुरा हो जस्तो लाग्छ, जुन चाहिँ नागरिकताबाट आउँछ। नागरिकताको पहल गर्नको लागि चाहिँ तिनै तहको सरकारले चाहिँ जोड दिनुपर्छ, किनभने एक्जाम्पल लिएर हेर्ने भने म पनि एउटा तेस्रो लिङ्गिक महिला हो र म जन्मिँदा पुरुष भएर जन्मिने क्रममा पुरुष भएर जन्मिसकेपछि अहिले मेरो पहिचान विरुद्ध एउटा पुरुषको रूपमा चाहिँ नागरिकता बनेको छु, विरोध गर्छु, किनभने म त एउटा महिला भन्ने चिन्न चाहन्छु, त्यस्तो लिङ्गी महिला, त्यसको नागरिकताको लागि अब नागरिकता बनाउने कार्यालयहरूमा गयो भने चाहिँ त्यहाँ हामीलाई मेडिकल सर्टिफिकेटहरू मागिन्छ, जुन माग्नु भने चाहिँ एकदम गलत कुरा हो, किनभने एउटा मेडिकल सर्टिफिकेटको लागि सर्जरी गर्न 50-60 लाख 50-90 लाखसम्म लाग्न सक्छ र त्यो सबै परिवारले बेहोर्न सक्दैन। अब बेहोरिहाल्यो भने पनि एउटा त्यो मेजर सर्जरी हो 9-10 घन्टाको, त्यो सर्जरीबाट बिउ दिएन भने त्यसको जिम्मेवारी को हुने, त्यसैले यस्ता खालको अपाचित खालका नीति नियमहरूलाई चाहिँ सुधार गर्नको लागि तीन तहको सरकारले चाहिँ पहिचानको लागि लैङ्गिक अल्पसंख्यक समुदायको लागि चाहिँ विभिन्न नीति नियमहरू गराउनु पर्छ अनि इच्छा अनुसार विभिन्न तालिमहरू जीपहरूको पनि बजेट तयार हुन्छ कि कसरी हुन्छ, एउटा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको लागि पनि जीप अनि रोजगारको तालिमहरू पनि दिइराख्नु रूपमा लाग्छ भने अर्को अहिलेको सेन्सुसको कुरा गर्न पर्यो भने चाहिँ सेन्सुसको लागि बेसिकली अब यौनिक लैङ्गिक अल्पसंख्यक समुदाय चाहिँ जन्मिने बित्तिकै यो व्यक्तिले अथवा यो जनजीवी हो भन्ने कुरा चाहिँ थाहा हुँदैन, त्यो हो क्रममा थाहा भएर चाहिँ ऊ आफ्नो रूप आफूले ओपन आउट हुने भने अब सेन्सुसको कुरामा चाहिँ जनगणना कसरी गर्न सकिन्छ भन्दा जति पनि एउटा यो अफिसहरू छ एलजिबिटीको ब्लु एन्ड साइज छ, इम्पावर नेपाल भन्ने परालीमा छ, अनि त्यसरी एनएसएनजी नेपालहरू भइरहन्छ, यस्तो एलजिबिटीआई सम्बन्धित भएर काम गर्ने संस्थाहरूमा चाहिँ त्यहाँका व्यक्तिहरूलाई चाहिँ खटाएर तपाईँको आसपासमा तपाईँले चिनेको वरिपरि कतिजना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय छ त त्यसको डाटा क्यालकुलेट गर्नुहोस्, किनभने सेन्सिसमा घर घर गएर भन्दाखेरि कतिपय नखुलेका साथीहरू हुनुहुन्छ होला, उहाँले घर परिवारको अगाडि मात्रै त्यस्तो लिङ्गी भन्न सक्नुहुन्न, त्यसरी अफिस मात्रै गएर भन्न सक्नुहुन्छ नि त, त्यसले अफिसहरूलाई खटाइएर उहाँको आसपासमा भएका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई एउटा समावेश गराएर एउटा मिटिङ सिटिङ गराएर चाहिँ कतिजना व्यक्तिहरू हुन्छ भनेर सरकार स्थानीय अथवा कुनै पनि सरकारलाई दियो भने चाहिँ अझ सहज रूपमा चाहिँ जनगणना हुन सक्छ जस्तो लाग्छ, र सहज रूपमा खोलेर हिँड्नुभएका व्यक्तिहरूलाई चाहिँ घरै घर पनि जनगणना गर्न सकिन्छ जस्तो लाग्छ मलाई।
नमस्ते फेरि पनि हजुरलाई, मेरो नाम चाहिँ साइरा गुरुङ, चाहिँ रूपन्देही जिल्लाबाट। सरकारले के गर्दा चाहिँ हाम्रो समुदायको लागि राम्रो भन्दाखेरि चाहिँ मेन क्वेसन मलाई के लाग्छ भने एजुकेसन शिक्षा हामीलाई मात्र हाम्रो समुदाय मात्रै नभएर हाम्रो समुदायको बारेमा पनि राख भन्ने मेरो चाहना हो, किनकि मसँगै सामाजिक सञ्जालहरूमा मसँग सबै मान्छेहरू बोल्नुहुन्छ, होइन मैले परिचय दिन म चाहिँ ट्रान्सजेन्डरको रूपमा दिन्छु, तर उहाँलाई चाहिँ ट्रान्सजेन्डर भनेको के हो त्यो पनि थाहा छैन, एलजिबिटीआईक्यू कम्युनिटी भनेको के हो त्यो पनि थाहा छैन, प्लस टू पास गरेको मान्छे डिग्री ब्याचलर गरेको मान्छेलाई एलजिबिटीआईक्यू प्लस कम्युनिटी भनेको के हो भन्ने कुरा थाहा छैन भने समानता इक्वालिटी कसरी आउँछ त, होइन यो कुरालाई सरकारले लिएर एजुकेसनमा चाहिँ इम्प्लिमेन्ट गरिदिएर चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ। किनकि हामीले आफ्नो तहबाट आफ्नो प्रश्न भ्यूबाट प्रश्न प्लेसबाट चाहिँ हामीले जति सक्दो हामीले गर्छौँ, तर पनि सरकारबाट चाहिँ यस्तो कदमहरू चालिएको भए मान्छेहरूलाई चाहिँ हाम्रो बारेमा हाम्रो समुदायको बारेमा चाहिँ नर्मलाइज गर्दै गएको भए चाहिँ हिंसा डिस्क्रिमिनेसन बुलिङ जस्तो कुराहरू चाहिँ कम हुँदै जान्थ्यौँ होला जस्तो लाग्छ। अर्को कुरा भयो हरेक मान्छेलाई आफ्नो जीविकोपार्जन गर्नको लागि केही न केही पेसाहरू चाहिएको हुन्छ होइन। मैले कतिपय तालिमहरू देख्छु, महिलाको लागि तालिम हुन्छ होइन, पुरुषको लागि तालिम हुन्छ, बाल बालिकाको लागि तालिम हुन्छ, तर कहिले पनि तेस्रो लिङ्गीको लागि भनेर चाहिँ खोलिएको हुँदैन कि। सो आई थिङ्क सरकारले यो पनि कदम चाल्नुपर्छ जस्तो लाग्छ।
यतिन्जेल सुन्दै हुनुहुन्थ्यो जनआवाज। कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको क्षेत्रमा के कस्ता काम भएका छन्, जनगणना 2078 लागि के कस्तो तयारी छ, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको क्षेत्रमा लामो समय काम गर्नुभएका तेस्रो लिङ्गी अधिकार कर्मी आनिक राणा।
उपस्थिति बनाएर मात्रै व्यवहारमा चाहिँ देखाइएको छ, तर त्यसलाई चाहिँ कार्यान्वयनमा ल्याउन चाहिँ सक्छ। यदि अब कहीँ कतै कुनै स्थानीय सरकारले सम्बोधन राम्रै गरेको छ भने कहीँ कतै त्यो सम्बोधन पनि गर्न सकिसकेको अवस्था नै छैन, जसले गर्दाखेरि अझै पनि हाम्रो समुदाय समाजमा लुकेर बस्नु परेको अवस्था छ, खुलेर आउने वातावरण छैन। हामीले चाहेर पनि त्यो समुदायको साथीलाई चाहिँ खुलेर आऊ भन्ने वातावरण पनि सिर्जना गर्न सक्दैन, किनभने सरकारले हामी प्रतिको हुनुपर्ने कर्तव्य दायित्व र भूमिका हो त्यो चाहिँ निर्वाह गर्न सकेको छैन, जसले गर्दाखेरि हामी बाहिर आएर आफ्नो
अब लैङ्गिक तथा यौनिक अल्पसंख्यकको मुख्य समस्या के हुन्? तीन तहका सरकारले व्यवस्था गर्यो अथवा सबैभन्दा पहिला चाहिँ घर परिवारबाटै अपहेलित हुनु परेको हो, समाजबाटै अपहेलित हुनु परेको हो, के हो खास सवाल चाहिँ, के समस्या छन्?
अब घर परिवारले स्वीकार गरेको छैन भन्न मिल्दैन आजको अवस्थामा। घर परिवारले स्वीकार चाहिँ गरेको छ, तर स्वीकार कसरी गरेको छ भन्दाखेरि अरूको देखा सिक्सी गरेर। अब मलाई मेरो परिवारले स्वीकार गरेछ भने अब मैले मेरो सन्तानलाई किन स्वीकार नगर्ने त भन्ने खालको रूपले चाहिँ गरेको छ, तर आन्तरिक रूपमा चाहिँ त्यो स्वीकार्यता त्यहाँ गरेको छ, गएर हेऱ्यौँ बुझ्यौँ, बाहिरबाट समाजको अगाडि चाहिँ स्वीकार गरेको जस्तो गर्ने, तर आन्तरिक रूपमा चाहिँ उसलाई गाली गलौज विभिन्न शब्दहरूको प्रयोग गर्ने, अब त्यो दण्ड लगाएर खेद्ने काम नगरे पनि मानसिक रूपले चाहिँ घरमा नबसिदिए हुन्थ्यो भन्ने खालको व्यवहारहरू गरिरहेका छन्। यसको लागि चाहिँ परिवारले स्वीकार गर्नका लागि चाहिँ पहिलो कुरा कानुन हो, कानुनले बोल्यो भने भन्दा त्यो सबै आम जनमानसमा त्यो दिमागमा चाहिँ घुस्ने कुरा हो, जुन चाहिँ कानुनले चाहिँ सम्बोधन गर्यो तर त्यसलाई कार्यान्वयनमा ल्याउन नपर्दाखेरि अहिले पनि समुदायका साथीहरू कतिले सुसाइड गर्नुभयो, उहाँलाई विधिवत नै छ, लकडाउनको पिरियडभित्र नै हामीले 13 साथी गुमाउन पुग्यौँ। अब त्यो भनेको एकदमै ठुलो सङ्ख्या हो, हामीले गुमाउन पुगेको सङ्ख्या त्यो भएको भएर चाहिँ अझै पनि परिवारले स्वीकारेको छैन, र परिवारले नस्वीकारेर समाज पछाडि छ, समाजले पनि नहेरिरहँदाखेरि राज्यले आफै पनि मौन, अहिलेको अवस्था चाहिँ यो।
सरकारले प्रत्येक 10 वर्षमा जनसङ्ख्या गणना गर्छ, आफ्नो देशमा बसोबास गर्ने नागरिकहरूको अवस्था के छ, तथ्याङ्क संकलन गर्छ, र यो तथ्याङ्क संकलनमा 10 वर्ष अगाडिको तथ्याङ्कलाई हेर्ने हो भने यहाँहरूको संख्या चाहिँ जम्मा 1500 देखिन्छ, निर्वाचनमा 167 जना जतिले पहिचान सही यसरी मतदान गएको देखिन्छ भने यहाँहरूले जुन हाम्रो संख्या चाहिँ यो एकदमै कम हो पनि भनिरहनु भएको छ, कारण के हुन सक्छ यो तथ्याङ्कमा तपाईँहरूको वास्तविक संख्या नआउनुको पछाडि, बताइदिनुहोस् न छोटकरीमा।
सायद कुरा हो यो, जुन 68 जनगणना भएको थियो त्यो जनगणनाले चाहिँ हाम्रो तथ्याङ्क अब चाहिँ 1000-1500 अगाडि गर्नु पर्यो, जुन चाहिँ हाम्रो समुदायले चाहिँ त्यसलाई एकदमै नेग्लेक्ट पनि गर्यो, यो हुनै सक्दैन भनेर हामीले स्वीकार चाहिँ गरेनौँ। अब यसरी हुबहु तथ्याङ्क नआउनु र 163-164 जनाले मात्रै चुनावमा भाग लिनु भनेको चाहिँ एकदमै दयनीय अवस्था हो, र यो तथ्याङ्कलाई चाहिँ ल्याउन नसक्नु र यो तथ्याङ्क ल्याउन सक्नु भने एक हाम्रो समुदायको कमजोरी पनि छ, आफूले खुलेर अगाडि भन्न नसक्नु, किनभने परिवारको डर समाजको डर अनि त्यो हो भने अर्को कुरा चाहिँ हाम्रो गणकहरूले चाहिँ कसरी चाहिँ त्यहाँनिर गएर सम्बोधन गर्नु भएको छ भन्ने कुरा पनि आउँछ, कसरी सोध्नु भएको छ, अब उहाँले महिला कति छ, पुरुष कति छ, बालबालिका कति भनेर सोध्नु भएको छ, अथवा तपाईँको परिवारमा चाहिँ यो समुदायको व्यक्ति छैनन् भनेर सोध्नु भएको छ या छैन भन्ने कुरा पनि। इभन म आफै मेरो इक्जाम्पल दिन्छु, मेरै परिवारमा जनगणना गर्न आउनु भएको थियो, जनगणना गर्नुभयो तर उहाँले चाहिँ मेरो तरिका चाहिँ महिलामा, मलाई देखेर महिलामा राख्नुभयो, परिवारले भन्दा पुरुषमा राख्नुभयो, एउटै मान्छेको दुईवटा गणना भयो त्यहाँ गर्ने, अनि मैले चाहिँ त्यहाँनिर क्वेसन गराएको थिएँ कि तपाईँले मलाई तथ्याङ्क मेरो मलाई देखेर महिनामा लाउनु भयो, परिवारले अघि म नआउँदाखेरि तिनवटा छोरा छन् भन्दाखेरि छोरामा लाउनु भयो, अब तपाईँको त जनसङ्ख्या यहाँ एउटा पर्सेन्ट चाहिँ बढ्यो, तपाईँले मलाई सोध्नु पर्ने थियो, म त महिला पनि होइन पुरुष पनि होइन, म तेस्रो लिङ्ग मेरो कोलम कहाँ छ भन्दाखेरि उहाँहरू बोल्न सक्नु भएको थियो, त्यो हुँदाखेरि हाम्रो तथ्याङ्क चाहिँ हो गाउँ आउँदा सब होइन। अब मेन कमजोरी भनेको गणकहरूकै देख्छु, र गणकहरू सँगसँगै हाम्रो समुदायको साथीहरू पनि आफ्नो अधिकार पाउनु छ, मैले केही राज्यसँग खोजिरहेको छु भने म आफू खुलेर नआएसम्म मेरो अधिकार चाहिँ सुनिश्चित हुँदैन, त्यसको लागि मैले पनि गणकहरूको अगाडि खुलेर
बोल्नुपर्छ र गणकहरूले पनि सोझो शब्दमा राम्रो शब्दमा राम्रो व्यवहारले चाहिँ कविको समुदायमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको व्यक्ति हुनुहुन्छ या हुनुहुन्न भनेर क्वेसन गरिदिनु भयो भने कुन कुन परिवेशमा कुन समुदायमा मैले कुन चाहिँ जातिसँग गरेको कुरा गर्दैछु त्यो जातिसँग चाहिँ त्यस्तै खालको व्यवहारले त्यस्तै खालको क्वेसनहरू गरियो भने चाहिँ त्यो तथ्याङ्क आउन सक्छ किनभने हामी अहिले एकदमै सीमा क्षेत्रमा छौँ यो दक्षिणी भेगमा छौँ यो दक्षिणी भेगमा चाहिँ गएर तपाईँले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय हुनुहुन्छ या हुनुहुन्न भनेर सोध्नु भयो भने त्यहाँ कसैले पनि बुझ्दैन हामीले भनिरहेको छौँ अपशब्दको प्रयोग नगरौँ झगडा खप्पा जस्ता शब्द प्रयोग नगरौँ तर ती समुदायलाई सम्बोधन गर्ने अरू शब्द पनि छन् यी सीमा यी सीमाना क्षेत्रतिर गयौँ भने हामीले त्यहाँ नाचन तपाईँको परिवारमा नाचन छ या छैन भनेर सोध्यौँ उहाँहरूले अवश्य छ भन्नुहुन्छ किनभने नाचन भन्ने शब्द उहाँहरूको लागि एकदमै के भन्छ त्यो सम्माननीय शब्द हो
तपाईँले भन्न खोज्नु भएको भाषाको कुरा पनि त्यत्तिकै महत्वपूर्ण छ गणकमा ल्याउनको लागि भन्ने एउटा सवाल भयो जुन यहाँले यसो भनिरहँदाखेरि एउटा चाहिँ लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायहरूले न्यायको अनुभूति गर्ने गरेर काम गर्नको लागि यहाँहरूसँगको जुन संघ संस्थाहरू संघको समन्वय अथवा संघ संस्थाहरूको सहयोग सहकार्य के कस्तो छ
त्यति अगाडि राख्नु भएको छ यहाँको संघ संस्थाले इभन मैले धेरै नानी सकिनँ अहिले हामीसँग छोटो समय छ होइन जस्तै अब रिमाजी आफै पनि इन्सेक नेपालमा हुनुहुन्छ र इन्सेक नेपालले इच एन्ड एभ्री न्युजहरू हामीसँग कभर गरिरहेको छ होइन इन्सेकको पेजमा हेऱ्यो भने यौनिक तथा लैङ्गिक अल्पसंख्यकको समाचारहरू अधिकांश रूपमा चाहिँ देख्न पाइन्छ
हामी कुराकानीको अन्तिममा छौँ अन्तिममा के भन्न चाहनुहुन्छ
रिमाजीलाई थ्याङ्क यू अपर्च्युनिटी दिनु भएकोमा र मैले अन्तिममा के भन्न चाहेँ भने अब यो जनगणना हुँदैछ अब यो वैशाखको 14 गतेदेखि अनि हामीले के गरिदिनु पर्यो भने मेरो परिवारले मेरो बारेमा भन्दैन अरू कसैले भनिदिनु पर्यो र अरू हाम्रो छ छिमेक समाजमा कोही पनि छन् भने हाम्रो समुदायको साथीहरू सँगै घरमा छ भनेर बाहिरको मान्छे आएर बोलिदिनु भयो भने पनि त्यो हाम्रो तथ्याङ्क हुभाव आउने थियो जसले गर्दाखेरि हामीले नेपाल सरकारबाट पाउनुपर्ने राज्यबाट पाउनुपर्ने जुन राजका शिक्षा स्वास्थ्य रोजगारका कुराहरू मात्रै नभएर आरक्षणका कुराहरू पनि छन्
उहाँ हुनुहुन्थ्यो तेस्रो लिङ्गी अधिकार कर्मी आनिक राणा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको समग्र अवस्थाका विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले तयार पारेको मानवाधिकार शिक्षा रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ अब सुनौ बुटुल उपमहानगरपालिकाले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकारको निम्ति के कसरी काम गरिरहेको छ आगामी योजना के छन् बुटुल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी
सम्पूर्ण रूपमा पूर्ण तथ्याङ्क आइसकेको छैन किनभने यो यस्तो समस्या यस्तो संवेदनशील समस्या रहेछ कि यो सबै सूचना पनि प्राप्त गर्न अलि जटिल हुने परिवारबाटै यो प्राप्त गर्न सकियो भने सजिलो हुने कतिपयले आफ्नो त्यो अवस्थालाई लुकाउनेसम्मको स्थिति हुँदो रहेछ तर पनि बुटुल उपमहानगरपालिकाले पहिचान गरेर तत्सम्बन्धी संस्थाका साथीहरूसित सहकार्य गरेर हामीले बुटुलमा झन्डै 20 जना साथीहरू पहिचान गरिसकेपछि 18 जना साथीहरूलाई अगाडि बढ्नका निम्ति उनीहरू के चाहनुहुन्छ भनेपछि उहाँहरूलाई सिप लिलम र उद्यम भयो भने हामी नयाँ ढङ्गबाट समाजको मूल प्रवाहीकरणमा मानव सभ्यता र हाम्रो अधिकार समेत सुनिश्चित हुने गरी एउटा सभ्य समाजको हिसाबले हामीलाई गनिने गरी मान्यता राख्ने गरी हामी अगाडि बढ्न चाहन्छौँ भनेर उहाँहरूको इच्छा जाहेर भइसकेपछि उहाँहरूलाई बिटिआईको सहकार्यमा युएनडिपीलाई समेत त्यसमा चाहिँ सहकार्यमा लिएर बुटोल उपमहानगरपालिकाले ए लेभलको फेसन डिजाइन तालिम दिएर उहाँहरूलाई प्रविधि समेत हस्तान्तरण गरेर अब उहाँहरूले चाहिँ आफ्नै व्यवसाय गरेर आफ्नो खुट्टामा उभिने स्थिति तयार हुनका निम्ति गरियो र त्यो काम चाहिँ सम्पन्न गरेर प्रविधि हस्तान्तरण गरेर अब उहाँहरू इन्टरप्राइजेस बिजनेसमा लाग्ने स्थिति तयार भएको छ अब त्यसको फलोअप गर्ने काम हामी जारी राखेका छौँ एक दुई अहिले प्रत्येक 10-10 वर्षमा हुने जनगणनाको कुरा तपाईँले अघि गर्नुभयो त्यसका लागि यो जनगणना योजना निर्माणको नीति निर्माणको कार्यक्रम बजेट तर्जुमाको मुख्य आधार हो र हाम्रो समाज अब कसरी अगाडि जाँदैछ भन्ने कुराको सूचक पनि त्यसैबाट निकाल्ने हुनाले यसपालिको चाहिँ जनगणनालाई नगर स्तरीय अभिमुखीकरण वार्ड स्तरीय अभिमुखीकरण सबै अपाङ्गता भएका क्षेत्र संगठित संस्थाहरूको समेत प्रतिनिधित्वमा जनप्रतिनिधि सामाजिक अगुवाहरूलाई राखेर एउटा चाहिँ अन्तर्क्रियात्मक कार्यक्रम राखेर मात्रै अनि गणनाको काम अगाडि बढाउने गरी कार्ययोजना बनेको छ
यहाँले भन्नुभयो लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायहरूको न्यायमा पहुँच पुर्याउने कुरा अर्को चाहिँ उहाँहरूलाई आय आर्जनमूलक काममा जोड्ने कुरा आत्मनिर्भर बनाउने कुरामा चाहिँ बुटुल उपमहानगरपालिका लागिरहेको छ भन्ने कुरा गर्नुभयो यो गरिरहँदाखेरि उहाँहरूको आत्मनिर्भर बन्ने प्रतिको चाँस कस्तो छ, भुटुल उपमहानगरपालिकाले कस्ता कस्ता खालका इलम, यहाँले भन्नुभयो फेसन डिजाइनको कुरा गर्नुभयो, त्यो बाहेक अरू पनि केही कुराहरू छन् कि बताइदिनुहोस् न।
उहाँहरूलाई इच्छा सोधियो, उहाँहरू जसको जे इच्छा हुन्छ नि त्यो इच्छा अनुसार उहाँहरूले तालिम लिने र त्यसलाई उहाँहरूले व्यावसायिक रूपमा आफूलाई अगाडि बढाउने कुरा अहिले राख्नु भएको छ। यो चाहिँ मलाई लाग्छ नेपालभरि नै यो पहिलो प्रयास होला हाम्रो। अब यसपछि मनोवैज्ञानिक रूपमा, सामाजिक रूपमा, आर्थिक रूपमा उहाँहरूको अधिकृत गर्ने बाटोतिर हामीले सपोर्ट गरेको परियोजनाले उहाँहरूको कस्तो महसुस गराइन्छ, उपलब्धि के लिनु भएको छ भनेर फलोअप, अब हामी फलोअपमा जान्छौँ। फलोअपबाट रिपोर्ट आइसकेपछि अनि थप कसरी उहाँहरूलाई अझ अगाडि बढाउने भन्ने कुरो हामी उहाँहरूसितै सहकार्य गरेर उहाँहरूकै कुरा बुझेर अगाडि बढ्ने सोचमा छौँ।
यहाँले भने जस्तै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको निम्ति यहाँहरूले आय आर्जनमूलक र उहाँहरूलाई आत्मनिर्भर बनाउनको लागि तालिम दिनुभयो। यस्ता धेरै तालिमहरू बुटुल उपमहानगरपालिकाले चलाउँदै आएको छ र ती तालिमहरू कतिपय तालिमका लागि तालिम भए भन्ने गुनासाहरू पनि छन्। यो समुदायको कतिको लगाव देख्नुभयो? यहाँ एउटा बुटुल उपमहानगरपालिकाको अभिभावक पनि हुनुहुन्छ, के भन्नुहुन्छ यो विषयमा?
हजुरले भनेको पहिला कुरा हो, कृषिको तालिममा आउने अनि भत्ता बुझेर बजारबाट सागको मुठो किनेर जाने, यो पहिलोको कथा हो। अहिले हामी यसको चाहिँ समाज अध्ययन गरेर ग्रुप बनाएर उहाँहरूको इच्छा छनौट गरेर तल वार्डदेखि सिफारिस लिएर त्यसको प्रक्रिया पूरा गरेर मात्रै हामीले उत्पादनमुखी, सिप इलम र व्यवसायमुखी तालिम दिएका छौँ। यसपछिका फलोअप पनि हामीले गरेका छौँ। हामीले तालिम दिएको जति पनि अहिले दाजुभाइ दिदी बहिनीहरू हुनुहुन्छ, चाहे त्यो चाहिँ अरू रेफ्रिजरेटरमा होस्, प्लम्बिङमा होस्, हेयर कटिङमा होस्, सबैलाई कबुल गराएर अहिले तपाईँ हेर्न सक्नुहुन्छ। महिला साथीहरू पनि अहिले हेयर कटिङमा हुनुहुन्छ, उहाँहरूलाई हामीले 8 जनालाई तालिम दिएको थियौँ। उहाँहरूले हामी पसल खोलेरै व्यवसाय गरेर देखाउँछौँ भन्नुभएको थियो, देखाउनु भएको छ। विगतमा यस्तो हुन्थ्यो भन्ने कुराको भुक्तभोगी भएको हुनाले बुटोल उपमहानगरपालिकाका तत् सम्बन्धी हेर्ने सबै साथीहरू यसमा चाहिँ एकदम तनावपूर्ण रूपमा हेर्नु भएको छ। सय काममा एका दुई कहीँ छ भने हजुरहरूले पनि सहयोग गरेर, अनुगमन गरेर बुटोल उपमहानगरपालिकालाई सहयोग गर्नु, त्यसले चाहिँ राम्रो गर्छ। म हजुरलाई नै त्यस्तो भएको सूचना छ भने दिनुभयो भने यसलाई सच्याउन सजिलो हुन्छ। सबै क्षेत्रले भूमिका खेल्यो भने विगतमा हुने अनावश्यक तालिमका नाममा तालिम खर्च गरेर प्रोडक्टिभिटी नबनाउने चलनको अन्त्य गर्न छ, कहीँ त्यस्तो हामी सच्याउनेछौँ।
पालिकाभित्रका समुदायको नागरिकहरूको सवाललाई, समस्यालाई पक्कै पनि नजिकबाट हेरिरहनु भएको छ। लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायहरूका समस्याहरू, सवालहरू के रहेछन्? छोटकरीमा राखिदिनुहोस् न।
पहिलो कुरा पाप पुण्यको सवालमा अभिभावकबाटै गरिने व्यवहार, न्यानो मायायुक्त व्यवहार नहुने, परिवारबाटै नसकेपछि समाजमा नहुने, एक्लो महसुस हुने, त्यस्तै साथीको खोजीमा भौतारिनु पर्ने, यस्ता मैले त्यति धेरै बुझिसकेको छैन, तर पनि मैले जति त्यो क्षेत्रका साथीहरूसित कुरा गर्दाखेरि यस्ता अप्ठ्याराहरू उहाँहरूको जीवनमा देखिए। त्यसो भने हजुरहरूले आफ्नो जीवनलाई आफ्नो खुट्टामा उभिने बनाउन चाहनुहुन्छ कि नै? आफ्नो खुट्टामा उभिएपछि त कसैले केही गर्न सक्दैन। तपाईँहरू शिप छ, कला छ, ज्ञान छ, सबै कुरो भएपछि र आफ्नो खुट्टामा आफ्नो आमदानीमा उभिने भएपछि त तपाईँहरूको आफ्नो सोसल स्ट्याटस माथि आउँछ र कसैले हेप्न चेप्न पाउँदैन भनेपछि हामी त्यो गर्न तयार छौँ भनेर उहाँहरूले भन्नुभयो। अहिले मैले देखेको बुझेको हेरी हो, होइन? अरू धेरै विषयको अध्ययन गर्नुपर्ने, यसको मनोवैज्ञानिक अध्ययन गर्नुपर्ने, कतिपय साथीहरू चाहिँ एउटा उमेरसम्म चाहिँ अब लेडिज अर्को उमेरदेखि फेरि पुरुष अर्को, त्यस्तो पनि रहेछ। यो ठुलो मनोवैज्ञान जैविक ज्ञानको विषय रहेछ, त्यसो भएर यसको चाहिँ धेरै कुरा उहाँहरूसितै बुझ्न पर्यो। तर हामी चाहिँ उहाँहरूको जीवनलाई बुटोल एउटा मानवताको सहर बनाउनका निम्ति बुटोल रहने जोसुकै नागरिकले पनि न्यूनतम मानव अधिकारको हक, न्यून भुत्न पाउने हक, न्यूनतम चाहिँ अवसरहरूका हकबाट कोही पनि वञ्चित नहुन् भन्ने कुराको ध्यान गरेर हामी आफ्नो कामलाई अगाडि बढायौँ।
उहाँ हुनुहुन्थ्यो बुटोल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, पालिकाले गरेका प्रयासहरूका विषयमा जानकारी गराउँदै हुनुहुन्थ्यो।
के तपाईँलाई थाहा छ 2078 साल हाम्रो लागि विशेष महत्वको वर्ष हो नि?
किन र, मेरो लागि त हरेक साल विशेष हो।
त्यो त हो, तर 2078 सालमा जनगणना हुँदैछ क्या?
जनगणनामा के को गणना हुन्छ त?
जनगणनामा प्रत्येक मान्छेको सबै विवरण, जस्तै परिवार संख्या, अवस्था, आय आर्जन लगायतको गणना गरिन्छ। जनगणनाले मुलुकको जनसङ्ख्याको आकार, बनावट, वितरण र वृद्धि सम्बन्धी सबैभन्दा पछिल्लो तथ्याङ्क उपलब्ध गराउँछ।
कहिले कहिले के हुन्छ त्यो पनि सुनाउनुहोस् न।
जनगणनाको पहिलो चरण अन्तर्गत 2078 साल वैशाख 26 गतेदेखि जेठ 14 गतेसम्म घर तथा परिवारको सूचीकरणको काम हुन्छ। त्यसै गरी दोस्रो चरण अन्तर्गत 2078 साल जेठ 25 असार 8 गतेसम्म मुख्य प्रश्नावलीको विस्तृत विवरण सङ्कलन गरिँदैछ।
हरेक 10-10 वर्षमा नेपालमा जनगणना गरिँदै आएकोमा 2078 सालमा स्वास्थ्य सतर्कता सहित आआफ्नो विवरण जनगणनामा खटिएका स्वयंसेवक तथा अन्य कर्मचारीलाई उपलब्ध गराएर भरपूर सहयोग गरौँ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र 300।
यिनै विषयवस्तुमा चर्चा परिचर्चा गर्दा गर्दै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। मानव अधिकार शिक्षा कार्यक्रमका विषयमा राय, सल्लाह, सुझाव, प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्रचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगंज। हामीलाई nepalganj@insec.org.np पनि पत्र पठाउन र facebook.com/insecradio पनि कमेन्ट लेख्न सक्नुहुन्छ। त्यस्तै रेडियो जागरण 93.6 MHz बुटोलमा पनि पत्र पठाउन सक्नुहुन्छ। आजलाई मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथीहरू किशन बराल र सुदीप पहाडीलाई धन्यवाद दिँदै कार्यक्रम सञ्चालक मरिमा बिसीलाई पनि बिदा दिनुहोस्। नमस्कार।